नेपाल दर्पणमा साथी पीटी लोपचनसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री दाहालद्वारा बुआओ सम्मेलनमा सम्बोधन, एसियाली ढाँचाबाट विश्वव्यापीकरणको अभ्यास गर्नुपर्नेमा जोड़।
सरकारद्वारा कञ्चनपुरका गोविन्द गौतमका परिवारलाई 10 लाख रूपियाँ प्रदान, सीमा सुरक्षा र सार्वभौमिकताका लागि कसैसँग नझुक्ने उप प्रधानमन्त्री निधिको भनाई।
निर्वाचन आयोगले 21,000 जना मतदाता शिक्षा कार्यकर्ता तयार गर्ने, 8 ठाउँमा तालिम शुरू।
बंगलादेश र पाकिस्तानसँगको सीमा क्षेत्र बन्द गर्ने भारतको घोषणा, आउँदो वर्ष पाकिस्तानसँगको सीमा बन्द गर्ने योजना।
र एसीसी इमर्जिङ टीम कप क्रिकेट खेल्ने नेपाली टोली बंगलादेश प्रस्थान, एसिया कप छनौट खेल्न फुटबल टोली आज राति फिलिपिन्स जाने।
चुनाव 74 स्थानीय तह
अब 50 दिन बाँकी।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
मानिस हराएको सूचना। विक्रम सम्बत 2071 साल चैत 22 गते, तदनुसार 5 अप्रेल सन् 2015 म्याग्दी जिल्लाको खोप्रा डाँडाबाट बयली जाने क्रममा मलेसियन पर्यटक डेनिस ली बेपत्ता भएकाले फेला पार्नुहुने महानुभावले मलेसियन राजदूतावासको मोबाइल नम्बर 98010 08 000 अथवा 98010 26551 खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। पहिलो खबर दिनेलाई 10 लाख रूपियाँ नगद पुरस्कार समेत दिइनेछ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसियाली ढाँचाबाट विश्वव्यापीकरणको अभ्यास हुनुपर्नेमा जोड़ दिनुभएको छ। चीनमा बोआओ फोरम फर एसिया सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै आज प्रचण्डले सबैलाई फाइदा पुग्ने हिसाबले विश्वव्यापीकरण अर्थात ग्लोबलाइजेशनको अभ्यास हुनुपर्ने बताउनु भएको छ। ग्लोबलाइजेशन र स्वतन्त्र व्यापार एसियाली दृष्टिकोण विषयक फोरममा प्रधानमन्त्री प्रचण्डले विश्वव्यापीकरण अर्थात ग्लोबलाइजेशनमा साझापन हुनुपर्ने पनि बताउनु भएको छ। उहाँले विश्वलाई अझ समृद्ध बनाउन समावेशिता, सहकार्य, स्वतन्त्रता र मतमतान्तरको अन्त्य अपरिहार्य भएको बताउनु भएको छ। नेपाल जस्ता अल्पविकसित भूपरिवेष्टित देशका लागि विश्व बजारसम्म भन्सारहित पहुँच विस्तार, व्यापार क्षमता निर्माणका साथै व्यापार सहजीकरणमा विकसित राष्ट्रहरूले सघाउनु पर्नेमा उहाँले जोड़ पनि दिनुभएको छ। नेपालमा लगानीका प्रशस्त क्षेत्र र अवसर रहेको तथा तिनले पर्याप्त प्रतिफल दिने बताउँदै प्रधानमन्त्री प्रचण्डले जलविद्युत, पूर्वाधार विकास र पर्यटन जस्ता लाभका क्षेत्रमा लगानी गर्न एसियाका उद्यमी व्यापारीलाई आग्रह पनि गर्नुभएको छ। चीन भ्रमणका क्रममा प्रधानमन्त्री आजै बुआओ शहरबाट बेइजिङ पुग्नु भएको छ। बेइजिङमा प्रधानमन्त्री दाहालले चिनिया राष्ट्रपति शी जिनपिङसँग शिष्टाचार भेट गर्नुका साथै पारस्परिक सम्बन्धलाई अझ सुदृढ एवं विस्तार गर्ने विषयमा कुराकानी गर्नुहुनेछ।
उप प्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले पार्टीको विचार फरक फरक भए पनि राष्ट्रिय अखण्डता, सीमा सुरक्षा, सार्वभौमिकताका लागि एक छौं भन्ने कुरा हिमाल, तराई र मधेशका नागरिकले पुष्टि गरिसकेको बताउनु भएको छ। भारतीय सुरक्षाकर्मीको गोली लागि ज्यान गुमाएका सहित गोविन्द गौतमका परिवारलाई सरकारले घोषणा गरेको रकम प्रदान गर्न कञ्चनपुरको पुनर्वास पुगेका उप प्रधान तथा गृहमन्त्री निधिले नेपालीले कसैसँग डराउनु र टाउको लुकाउनु पर्ने अवस्था नरहेको बताउनुभयो।
हामी हाम्रो सार्वभौमिकताको लागि, हामी हाम्रो सीमा सुरक्षाको लागि एक छौं भन्ने कुरा हिमाल, पहाड़, तराई, मधेसका जनताले देखाइदिएका छन् र हामी तपाईँको साथमा छौं, तपाईँहरू हामीसँग साथमा हुनुहुन्छ भन्ने कुराको सशक्त अभिव्यक्ति र प्रदर्शन भएको छ। यो सबैले यो सन्देश पाइसकेको छ। हामीले डराउनु र हामीले टाउको लिराउनु पर्ने कुनै कारण छैन भन्ने कुरामा व्यक्त गर्न चाहन्छु।
फागुन 26 गते भारतीय सुरक्षाकर्मीले गौतमलाई गोली हानेको ठाउँको निरीक्षण गरेपछि गृहमन्त्री निधिले नदी र पानीले सीमाना छुट्याउने समय घर्किसकेको बताउँदै नेपाल भारतको सीमाना छुट्याउनका लागि दुवै देशको तीनवटा सीमा सर्भे टोलीले काम गरिरहेको बताउनुभयो। उहाँले गोविन्द गौतमलाई लागेको गोली भारतीय सुरक्षाकर्मीको भएको प्रमाणित भइसकेको बताउनुभयो।
नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग त्यस्तो किसिमको गोली छँदै छैन। 5.56 मिलिमिटर एमएम क्यालिबरको बुलेट जो कि एउटा स्तरीय हतियारबाट मात्रै त्यो प्रयोग गर्न सकिन्छ, जो कि हामीसँग यहाँ जुन खटाइएका टोलीहरू छन्, क्याम्पहरू छ, इलाका प्रहरीहरू छन्, त्यहाँ ती गोलीहरू प्रयोग गरिँदैन र त्यहाँ त्यस्ता गोली प्रयोग गर्ने हतियार हाम्रा सुरक्षाकर्मीहरूसँग छैन। प्रयोगशालाबाट पनि त्यो प्रमाणित हुन्छ कि त्यो नेपाल साइडबाट प्रयोग भएको गोली होइन, भनेपछि उतै साइडबाट गोली के हो।
मन्त्री निधिले सरकारले घोषणा गरेको 10 लाखको चेक पनि सहित गौतमकी पत्नी लक्ष्मी गौतमलाई हस्तान्तरण गर्नुभयो। यस्तै नेपाली कांग्रेसले 7 लाख र नेपाल विद्यार्थी संघले संकलन गरेको 4 लाख रकम पनि गृहमन्त्री निधिले सहित पत्नी गौतमलाई आजै हस्तान्तरण गर्नुभयो। सहित गौतमको परिवारलाई यसअघि नेकपा एमाले 5 लाख तथा नेकपा माओवादी केन्द्रले 6 लाख रूपियाँ सहयोग गरिसकेका छन्। यस्तै नेपाली सेनाका पूर्व सुबेदार दामोदर प्रसाद अधिकारीले कञ्चनपुरको डोके बजारमा रहेको 8 लाख रूपियाँ बराबरको 12 धुर जमीन गौतमकी श्रीमती लक्ष्मी गौतमको नाममा नामसारी गरिदिनु भएको छ।
विकासको पहल, चुनावी चहल पहल।
निर्वाचन आयोगले स्थानीय तहको चुनावका लागि 21,000 जना मतदाता शिक्षा कार्यकर्ता तयार गर्ने भएको छ। मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने कार्यकर्ता तयार पार्न आयोगले विराटनगर, सिन्धुली, हेटौँडा, ललितपुर, पोखरा, बुटवल, नेपालगंज र धनगढ़ी गरेर 8 ठाउँमा 2 दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुरू गरेको छ। प्रशिक्षण कार्यक्रममा जिल्ला निर्वाचन अधिकारीहरू, सामुदायिक विद्यालयका सामाजिक शिक्षा अध्यापन गराउने माध्यमिक शिक्षक, जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति तथा जिल्ला समन्वय समितिका सामाजिक परिचालक गरी 354 जना सहभागी छन्। क्षेत्रीय स्तरमा प्रशिक्षित भएका यी प्रशिक्षकले 744 स्थानीय तहमा रहने झन्डै 21,000 मतदाता शिक्षा कार्यकर्तालाई जिल्ला स्तरमा तालिम दिनेछन्। ती 21,000 कार्यकर्ताहरू मतदान केन्द्रमा खटिनेछन्। उनीहरूले भोट हाल्ने तरिका, बदर मत घटाउने र महिला मतदातालाई उम्मेद्वारी दर्तादेखि मतदान कार्यमा सहभागी हुन समेत प्रेरित गर्ने निर्वाचन आयुक्त ईश्वरी प्रसाद पौड्यालले जानकारी दिनुभयो। झन्डै 2 दशकपछि वैशाख 31 गते हुने स्थानीय चुनावका लागि उम्मेद्वारका रूपमा महिला सहभागिता 40% हुने भएकाले आयोगले महिला केन्द्रित मतदाता शिक्षा कार्यक्रम पनि अघि सारेको छ।
यसैबीच निर्वाचन आयोगले मतदाता नामावलीलाई लिएर भ्रम नपर्न आग्रह गरेको छ। 2070 सालको संविधान सभाको निर्वाचनपछि आयोगले मतदाता नामावली दर्ता कार्यक्रम सञ्चालन गरिरहेको र 2073 फागुन 9 गतेसम्मको अध्यावधि गरिसकेको आयोगले जनाएको छ। फागुन 9 गतेसम्म नाम लेखाउने तथा अध्यावधि गर्नेहरूले चुनावमा भोट हाल्न पाउने निर्वाचन आयोगले जनाएको छ।
यस्तै प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधी प्रसाद यादवले स्थानीय तह चुनावको कार्यतालिका अनुसार काम तीव्र पारिएको बताउनु भएको छ। आज विराटनगरमा निर्वाचन कार्यालय मोरङले गरेको पत्रकार सम्मेलनमा उहाँले प्रदेश नम्बर 2 का प्राय सबै जिल्लामा चुनाव गराउन समस्या रहेको र त्यो समस्या समाधानका लागि दलहरूबीच छलफल भइरहेको जानकारी दिनुभयो। 2 नम्बर प्रदेश बाहेक अन्यत्र चुनाव गर्न कुनै समस्या नरहने उहाँले स्पष्ट पार्नुभयो। प्रमुख निर्वाचन आयुक्त यादवले अहिलेसम्म 22 जिल्लाका लागि मतपत्र छापिएको र 20 गतेभित्र मतदाता परिचय पत्र पनि छापिने जानकारी दिनुभयो। मतदाता सूची पनि मतपत्रसँगै जिल्ला जिल्लामा पठाउने गरी काम भइरहेको प्रमुख निर्वाचन आयुक्त यादवले स्पष्ट पार्नुभयो।
उप प्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री कमल थापाले मधेसवादी दलहरूलाई स्थानीय तहको चुनावमा सहभागी गराउन सरकार लागि परेको बताउनु भएको छ। राप्रपा मकवानपुरले गरेको कार्यक्रममा उप प्रधानमन्त्री थापाले स्थानीय तह चुनाव लगत्तै केन्द्र र प्रदेशको चुनाव सम्पन्न गरी देशलाई समृद्धिको दिशामा अगाडि बढ़ाउने बताउनुभयो।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले स्थानीय तहको चुनावको प्रतिकार नगर्ने तर आफूहरूले चुनावमा भाग नलिने र असहयोग गर्ने बताउनु भएको छ। विराटनगरमा तराई मधेस लोकतान्त्रिक पार्टी जिल्ला समितिले गरेको पत्रकार सम्मेलनमा ठाकुरले संविधान संशोधन नगरी मधेसी दलहरूलाई छलेर चुनाव गर्न लागि आरोप लगाउनुभयो। सरकारसँग भएका सहमति कार्यान्वयनमा नआएको गुनासो गर्दै उहाँले तीनमुदे सहमति कार्यान्वयन हुने बित्तिकै आफूहरूको कुनै गुनासो नहुने बताउनुभयो।
हिमाल पहाड़ तराई मधेस अभियान अन्तर्गत नयाँ शक्ति नेपाल पार्टीले आज बाँकेको कोहलपुरमा कार्यक्रम गरेको छ। पूर्व प्रधानमन्त्री समेत रहेका पार्टी संयोजक डाक्टर बाबुराम भट्टराईले अहिलेको अवस्थामा संविधान संशोधन गरी तीनवटै तहको निर्वाचन सँगसँगै गरिनुपर्ने बताउनुभयो। डाक्टर भट्टराईले प्रमुख तीन राजनैतिक दलले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाएर निर्वाचन गराउन खोजेका कारण समस्या उत्पन्न भएको दावी गर्नुभयो। उहाँले नेकपा माओवादी केन्द्रले एनसेलको कमिशनमा भोट खरिद गरिरहेको समेत आरोप लगाउनुभयो।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
घर इटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुसीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौं। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भासिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौ। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौ। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौ।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
उज्यालो क्विज, आजको प्रश्न,
निम्मध्ये कुन जिल्लामा कारागार छैन?
ए ललितपुर, बी भक्तपुर।
यसको उत्तर तपाईँ आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 35566 SMS गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रागिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 बजे प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले चीन भ्रमणमा रहेका प्रधानमन्त्री दाहालद्वारा बुआओ सम्मेलनमा सम्बोधन, सरकारद्वारा कञ्चनपुरका गोविन्द गौतमका परिवारलाई 10 लाख रूपियाँ प्रदान, निर्वाचन आयोगले 21,000 जना मतदाता शिक्षा कार्यकर्ता तयार गर्ने लगायतका खबर प्रस्तुत गर्यौं।
नेपाल दर्पणमा अब बाँकी खबर। सगरमाथाको चुचुरोमा नपुगी सगरमाथा सफल आरोहण गरेको दावी गर्नेको संख्या बढ्न थालेपछि सरकारले यसपटकदेखि ग्लोबल पोजिसिङ GPS सिस्टमबाट निगरानी गर्ने भएको छ। यसअघि विभिन्न देशका आरोहीले झुटो विवरण पेश गरी सगरमाथा आरोहणको प्रमाणपत्र लिने प्रवृत्ति बढेपछि पर्यटन विभागले GPS प्रणाली शुरू गर्न लागेको हो। यसपटक परीक्षणका लागि प्रयोग गर्ने र त्यसको नतिजाको आधारमा अर्को सिजनबाट सबै आरोहीलाई अनिवार्य रूपमा निगरानी गर्ने योजना बनाइएको विभागका निर्देशक दुर्गा दत्त ढकालले जानकारी दिनुभयो। अघिल्लो वर्ष एक भारतीय दम्पतिले सगरमाथा चढ़ेको भनेर नक्कली फोटो पेश गरेपछि विवादमा आएको थियो। अघिल्ला आरोहणमा पनि कतिपय देशका आरोहीले यस्ता विवरण पेश गरेको हुन सक्ने विभागको अनुमान छ।
चीनका रक्षा मन्त्री जनरल चाङ वानक्वान नेपालको 3 दिने औपचारिक भ्रमण पूरा गरेर आज स्वदेश फर्कनु भएको छ। रक्षा मन्त्री बालकृष्ण खाँड र रक्षा मन्त्रालयका सचिव श्रीधर सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा उहाँलाई विदाई गर्नुभयो। चिनिया रक्षा मन्त्रीले आज बसन्तपुर क्षेत्रको अवलोकन गर्नुभएको थियो। भूकम्पले क्षतिग्रस्त संरचनाको अवलोकन गरेपछि रक्षा मन्त्री चाङले बसन्तपुर दरबार लगायत संरचनाको पुनर्निर्माण कहिले गर्ने भनेर प्रश्न गर्नुभएको थियो। चिनिया रक्षा मन्त्रीको भ्रमणबाट दुई देशबीचको सम्बन्ध विस्तारमा थप योगदान पुगेको रक्षा मन्त्रालयले जनाएको छ।
भरतपुर अस्पतालले नवजात शिशु सघन उपचार कक्ष अर्थात एनआईसीयू सेवा निशुल्क गर्ने भएको छ। अस्पतालको सेवा विस्तारसँगै एनआईसीयू सेवालाई निशुल्क गर्न लागेको हो। अस्पतालको 54 वार्षिकोत्सवको अवसरमा भोलिदेखि यो सेवालाई निशुल्क गर्न लागि अस्पतालका अध्यक्ष राजकुमार राज भण्डारीले जानकारी दिनुभयो। नवजात शिशु सघन उपचार कक्षमा 12 शैया छन् भने 8 शैया थप गर्न लागि छ। एनआईसीयूमा अत्यन्त संवेदनशील भएका शिशुको उपचार गरिन्छ।
बाँसकोटा सेवा समाज काठमाडौँले तेह्रथुम आठराईको चुहान डाँडामा गरेको एक दिने निशुल्क स्वास्थ्य शिविरमा 602 जनाले सेवा लिएका छन्। आठराई गाउँपालिका 6 चुहान डाँडामा भएको शिविरमा 360 जना महिला र 41 जना बालबालिका सहित 602 जनाले स्वास्थ्य सेवा लिएका कृष्ण बाँसकोटाले जानकारी दिनुभयो।
बैतडीमा 1400 भन्दा बढ़ीले स्वास्थ्य बीमा गरेका छन्। पुस पहिलो हप्ताबाट शुरू भएको स्वास्थ्य बीमा कार्यक्रममा 1461 जनाले नाम दर्ता गराएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति बैतडीका प्रबन्धक जनक साउतले जानकारी दिनुभयो। उहाँका अनुसार स्वास्थ्य बीमा गराएका 57 जनाले सेवा लिइसकेका छन्। बैतडीमा स्वास्थ्य बीमाबारे जानकारी गराउन 70 जना दर्ता सहयोगी छन्।
खोटाङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएको छ। कृषि पेसाको व्यवसायीकरण गर्दै जिल्लाको आर्थिक उन्नतिका लागि परियोजना शुरू गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन इकाई खोटाङका प्रमुख लक्ष्मीप्रसाद खरेलले जानकारी दिनुभयो।
दूधमा आत्मनिर्भर काभ्रे पलानचोकमा गुणस्तरीय दूध उत्पादनको काम शुरू भएको छ। यसका लागि कृषकलाई दूध ढुवानी गर्न स्टील ड्रम वितरणका साथै डेरी सुधार कार्यक्रम र पशु आहार मिशन कार्यक्रम शुरू भएको जिल्ला पशु सेवा कार्यालय काभ्रेले जनाएको छ।
मेरो पनि भन्नु छ।
बाबुरामको आरोप, एनसेलको कमिशनमा माओवादी केन्द्रले भोट किन्दैछ शीर्षकको समाचार उज्यालो अनलाइनमा पढेर घनचक्कर ट्वीट गर्नुहुन्छ। आरोप लगाएर सस्तो लोकप्रियता खोज्नुभन्दा प्रमाण जुटाएर एनसेललाई कारवाही गर्नुहोस् अनि बल्ल नागरिकले पत्याउनेछन्।
यसै विषयमा फेसबुकमा कञ्चन अमात्य लेख्नुहुन्छ, तपाईँ माओवादीमा हुँदा चाहिँ कुन कम्पनीको पैसामा चुनाव लड्नु भएको थियो नि? अरूलाई आरोप लगाउन सजिलो छ, पुष्टि गर्न गाह्रो।
भारतले पाकिस्तान र बंगलादेशको सीमामा पर्खाल लगाउने खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा रोशन राई लेख्नुहुन्छ, भारतले पाकिस्तान र बंगलादेशको सीमामा पर्खाल लगायो भने नेपालले पाउने भूपरिवेष्टित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ। भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ। त्यसैले सरकारले यो विषयमा अहिलेदेखि नै चनाखो बस्नु जरुरी छ। रामेछापका हिक्मत राणा मगर हाम्रो आइबीआरमा भन्नुहुन्छ,
आफ्ना व्यक्तिगत स्वार्थका लागि देश र जनताको भलो विपरीत संवैधानिक नियम विरुद्ध छोटो समयमा नै सरकार परिवर्तन गर्ने अनि सस्तो लोकप्रियताका लागि सरकारै पछि छिमेकी राष्ट्रहरूसँग नयाँ नयाँ सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने नेपाली प्रवृत्ति चिनिया पक्षले पनि बुझिसकेका छन्। यसर्थ हाल भइरहेको प्रचण्ड सरकारको चीन भ्रमणले पनि नयाँ सम्झौता गर्नुभन्दा अघिल्लो सरकारले नै गरेका पारभन सम्झौता, नेपाल र चीनलाई रेलमार्गले जोड्ने सम्झौताहरूलाई नै प्रभावकारी कार्यान्वयन गराउन पहल गर्न सके दक्षिणी छिमेकीमाथिको परनिर्भरता कम गर्न सहयोग पुर्याउने थियो।
र झापाका शेरबहादुर बुढा थोकीले रेकर्ड गराएको विचार यस्तो छ,
कार्यकरणमा रुकुम जिल्लाका वादीहरूलाई सरकारद्वारा घर निर्माण गरिदिने भनेको सुन्दा खुसी लाग्यो, तर रुकुममा मात्र होइन कैलाली जिल्लाको बल्चोर भन्ने ठाउँमा रहेका वादीहरूको पनि घर बनाइदिने निर्णय भएको सुन्न पाएको भए सुनमा सुगन्ध भने झैं हुने थियो।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू ऋग्वेद शर्मा र सञ्जिता देवकोटा। सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नहलमली सिधै कोशिशमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन।
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था।
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था।
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिस शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 41 07 00 07, 98511 72 194।
41 07 00 07, 98511 72 194।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नागपोखरी काठमाडौँ। फोन नम्बर 44 28 242 44 28 242।
Come once, you will certainly be benefited.
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि। नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। काठमाडौँको नयाँ बस पार्कको गेस्ट हाउसमा आगलागी हुँदा 30 लाख रुपियाँ बराबरको क्षति भएको छ। दिउँसो बिजुली सर्ट भएर उत्तम कुमार श्रेष्ठको घरमा आगो लाग्दा पहिलो तल्लामा रहेको श्रेष्ठ पुस्तक पसल र सब ट्राभल्समा झण्डै 30 लाख रुपियाँ बराबरको क्षति भएको महानगरीय प्रहरी प्रभाग नयाँ बस पार्कका प्रहरी निरीक्षक सुभाष खड्काले जानकारी दिनुभयो।
अब विदेशको खबर। भारतले पाकिस्तान र बंगलादेशसँगको खुल्ला सिमाना बन्द गर्ने घोषणा गरेको छ। सीमा सुरक्षा बलमा नियुक्त सुरक्षाकर्मीको परेड कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय गृहमन्त्री राजनाथ सिंहले आतंककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्नका लागि पाकिस्तान र बंगलादेशसँगको खुल्ला सिमानाका बन्द गर्ने बताउनुभयो। सिंहले पाकिस्तानसँगको सिमाना आउँदो वर्षसम्ममा बन्द गर्ने र त्यसपछि बंगलादेशसँगको सिमाना बन्द गर्ने योजना रहेको पनि बताउनुभयो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। एसीसी इमर्जिङ टीम कप खेल्न 19 जना खेलाड़ी सहितको नेपाली टोली आज बंगलादेश प्रस्थान गरेको छ। टोलीलाई आजै काठमाडौँमा विशेष कार्यक्रम गरेर राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्ट, नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन विजय लामा लगायतले खेलाड़ीलाई शुभकामना दिएर विदाय गरेका थिए। इमर्जिङ कपमा नेपाल, अफगानिस्तान, हङकङ र मलेसियाका राष्ट्रिय टोलीसँग भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका 23 वर्ष मुनिका खेलाड़ीले खेल्नेछन्। नेपालले आफ्नो पहिलो खेल आउँदो सोमबार पाकिस्तानको 23 वर्ष मुनिको टोलीसँग खेल्नेछ।
यस्तै एसिया कप छनौटको आफ्नो पहिलो खेल खेल्न नेपाली राष्ट्रिय फुटबल टोली आज राति फिलिपिन्स जाँदैछ। नेपाली टोली राति 11 बजे फिलिपिन्स उड्न लागेको हो। नेपालले आउँदो मंगलबार फिलिपिन्ससँग उसको घरेलु मैदानमा खेल्नेछ। राति फिलिपिन्स उड्न लागेको नेपाली टोलीलाई हिजै विदाई गरिएको थियो।
सशस्त्र प्रहरीको एपीएफ क्लब सर्लाहीमा चलिरहेको राजश्री जनक कप फुटबल प्रतियोगिताको सेमी फाइनलमा पुगेको छ। सर्लाहीको कमैयामा आज भएको खेलमा जावलो खेल युथ क्लबलाई 2-0 हराउँदै एपीएफ सेमी फाइनलमा पुगेको हो। एपीएफले सेमी फाइनलमा त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ।
ललितपुरको फ्रेण्ड्स क्लबले ए डिभिजन लीग खेल्न चाहने खेलाड़ीलाई प्रशिक्षणका लागि आवेदन खुलाएको छ। आगामी सिजनका लागि खेल्न चाहने खेलाड़ीलाई भोलि सम्ममा सम्पर्क गर्न क्लबले आग्रह गरेको छ। ट्रायलका लागि बोलाइएका खेलाड़ीबाट उत्कृष्ट खेलाड़ी छनौट गरेर तालिम दिइने फ्रेण्ड्स क्लबका राजाराम तण्डुकारले जानकारी दिनुभयो।
र भारतसँगको चौथो तथा अन्तिम टेस्ट क्रिकेटको पहिलो पालीमा अस्ट्रेलिया 300 रनमा अल आउट भएको छ। धर्मशालामा टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलिया 89 ओभरमा अल आउट भएको हो। अस्ट्रेलियाका स्टेबिन स्मिथले 111, म्याथ्यू वार्डेले 57 तथा डेभिड वार्नरले 56 रन बनाए। भारत अस्ट्रेलिया बीचको 4 टेस्टको श्रृंखला 1-1 बराबरीमा छ। यस्तै न्यूजील्याण्डसँगको तेस्रो टेस्टमा पहिलो दिनको खेल सकिँदा दक्षिण अफ्रिकाले 4 विकेट गुमाएर 123 रन बनाएको छ।
खबरको सिलसिला यति नै। आज शनिबार, सधैँको शनिबार जस्तै रंगदर्पणको पालो। रंगदर्पण लिएर आइपुग्नु भएको छ साथी टंक ढकाल।
आजको रंगदर्पण सारंगी संगीतको जगेर्नामा लागेकी मिनु वाइबाको कर्म र अनुभवमा केन्द्रित छ। होचो कद र बाटुलो अनुहार भएकी मिनु वाइबाले सारङ्गीको तार मिलाउँदै ट्याङटुङ आवाज निकाल्न थालेपछि वरिपरि केटाकेटी झुमिन थाले। अलि पर रहेका ठेटा पाकाले पनि कान ठाडो पारे। त्यसपछि मिनुले ताल मिलाएर सारङ्गी बजाउन थाल्नुभयो। काठमाडौँको सीतापाइलाकी तामाङ समुदायकी मिनुले सारङ्गीलाई साथी बनाएको 5 वर्ष कट्यो। संगीत पढेर अहिले ललित कला क्याम्पसमा संगीत नै पढाइरहेकी 40 वर्षकी मिनुले गिटार सहितका अरू बाजा पनि नबजाउनु भएको होइन, तर सारङ्गीको तारमा आएर उहाँको मन अडियो। सारङ्गीको धुन सबैको कानमा पुगोस् भन्दै उहाँ जहाँ पुग्दा पनि सारङ्गी साथैमा बोक्नुहुन्छ।
अरूलाई अचम्म लाग्छ, मलाई चाहिँ त्यस्तो लाग्दैन होइन, म जहिले बोकिरहेको हुन्छु, अरूले गिटार बोकेर हिँड्छ नि, देख्नु भएको छ म सारङ्गी बोकेर हिँड्छु, त्यही माथि फरक।
साथमा रहेको सारङ्गी बजाउन उहाँलाई धक लाग्दैन, ठाउँ र मौका मिल्ने बित्तिकै उहाँ सारङ्गीको तार र त्यसको धुनमा रमाउन थालिहाल्नुहुन्छ। उहाँले सारङ्गीसँग पुराना नेपाली गन्धर्व गीत पनि गाउनुहुन्छ। उहाँले बजाएको सारङ्गीको धुन र गाएको गीतले सबैलाई तान्छ। धुन र गीत सुन्ने बित्तिकै वरपर रहेका सबै झुम्मिहाल्छन्। गीतमा झुम्मिने सबैको अनुहारमा धेरै प्रश्न देख्ने गर्नुभएको छ मिनुले।
प्रायको दिमागमा चाहिँ एउटा के क्वेसन हुन्छ भने उनीहरूको एक्टिभ उसबाट भन्नु न, काम नपाएको मान्छे अनि कसैले चाहिँ माग्नु बस्यो हो कि
भिन्न भिन्न मानिसका थरी थरीका हेराई, उनीहरूको अनुहारमा बनेको त्यस्तै प्रश्नका आकृति, यी सबैले उहाँको सारङ्गी यात्रामा भने प्रभाव पारेको छैन। सँगै त्यससँग जोडिएको मौलिक नेपाली लोकगीत संकटमा पर्दै गएको देखेकी मिनुले विरासतमा होइन सिकेर सारङ्गी बजाउन थाल्नु भएको हो। उहाँले सारङ्गी सिक्दै गर्दा गन्धर्व समुदायमै कम हुँदै गएको सारङ्गी संस्कृति पछिल्लो 1-2 वर्ष यता भने केही बिउजिँदै गएको छ, तर मौलिक गीतसँग जोडिएको सारङ्गी संस्कृति अझै उठ्न सकेको छैन।
2-3 वर्ष यता आएर फेरि त्यो समय परिवर्तन भएको छ। यो चाहिँ कसरी भने अहिले थुप्रै सारङ्गी वादकहरू चाहिँ हामीकोमा छ, नभएन यङ जेनेरेसनकोहरू होइन, तर आकर्षण चाहिँ अब यो समयको माग अनुसारको आकर्षण छ भन्नाले सारङ्गीलाई पनि अब लाइक फ्युजन जस्तो गरेर बजाउने होइन, पुराना गीतहरूलाई अलिक कम प्रायोरिटी दिने, पुराना गीत पनि उनीहरूलाई अब भन्नु स्टडीको विषय पछि होला, तर सारङ्गीमा आकर्षित पक्कै छ, तर सारङ्गी के हो भन्ने कुरालाई चाहिँ इग्नोर गरेर
सारङ्गीलाई साथी बनाएर बजाउँदै हिँडेकी मिनु युवा पुस्ता संगीतमा रुचि राख्ने अनि संचार क्षेत्रले खोजी गरे सारङ्गीको मौलिक संस्कृति जोगिने आश गर्नुहुन्छ।
रंगा दर्पणसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री दाहालद्वारा बुआओ सम्मेलनमा सम्बोधन, एसियाली ढाँचाबाट विश्वव्यापीकरणको अभ्यास गर्नुपर्नेमा जोड,
सरकारद्वारा कञ्चनपुरका गोविन्द गौतमका परिवारलाई 10 लाख रूपियाँ प्रदान, सीमा सुरक्षा र सार्वभौमिकताका लागि कसैसँग नझुक्ने उप प्रधानमन्त्री निधिको भनाई,
निर्वाचन आयोगले 21,000 जना मतदाता शिक्षा कार्यकर्ता तयार गर्ने, 8 ठाउँमा तालिम शुरू,
बंगलादेश र पाकिस्तानसँगको खुल्ला सीमा क्षेत्र बन्द गर्ने भारतको घोषणा, आउँदो वर्ष पाकिस्तानसँगको सीमा बन्द गर्ने योजना
र एसीसी इमर्जी बक्सिङ टीम कप क्रिकेट खेल्ने नेपाली टोली बंगलादेश प्रस्थान एसिया कप छनौट खेल फुटबल टोली आज राति फिलिपिन्स जाने
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला आजको नेपाल दर्पण सकिएको छ प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै हामी पीटी लोपचन्द र सुफल काफ्ले पनि बिदा हुन्छौं नमस्कार